यो रेडियो नेपाल हो। अब श्रिया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निजामती ऐन प्रहरी समायोजन र विद्यालय शिक्षा विधेयक छिट्टै जारी गर्ने पक्षमा संसद रहेको सभामुख देवराज घिमिरेको भनाई। सहकारी ठगीका सबै आरोपितलाई कानूनको दायरामा ल्याइने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका दुईजनाको निसासिएर मृत्यु। युक्रेन विरूद्ध रूसका तर्फबाट युद्ध लड्ने क्रममा कम्तीमा 100 जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाको दावी। र नेपाल प्रिमियर लीग एनपीएलको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच भोलि फाइनल खेल हुने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामती ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद रहेको बताउनु भएको छ। हिजो ललितपुरमा आयोजित कार्यक्रममा उहाँले ती विधेयक संघीय शासन प्रणालीको सफल कार्यान्वयनका निम्ति अपरिहार्य रहेको बताउनुभयो। सभामुख घिमिरेले संघीयता प्रारम्भ भएसँगै तीन तहका सरकारको कार्यक्षेत्र, संविधानले तोकेको राजनैतिक, प्रशासनिक तथा आर्थिक अधिकारहरूको बाँडफाँड भए अनुरूप तीनवटै तहले नीति निर्माण तथा तीनको कार्यान्वयन गर्दै मुलुकको दिगो विकासका साझा उद्देश्य प्राप्तिमा काम गरिरहेको बताउनुभयो। सभामुख घिमिरेले संविधान कार्यान्वयनको एक दशक पुग्न लागेको सन्दर्भमा संविधान पुनरावलोकनको आवश्यकताबारे विचार विमर्श हुनु स्वाभाविक भएको टिप्पणी गर्नुभयो। मुख्य सचिव एक नारायण अर्यालले मुलुकको सार्वजनिक प्रशासनमा सुशासन कायम गर्न सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सबै मिलेर सकारात्मक पक्षलाई अवलम्बन गर्दै जानुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्ता सांसदहरूसँग हिजो पनि छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले माथिल्लो तहमा कर्मचारीको बढ़ुवा गर्दा खुला प्रतिस्पर्धाको प्रतिशत बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले कामका आधारमा पारदर्शी रूपमा कर्मचारीहरूको मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने, कर्मचारीहरूलाई कामप्रति जिम्मेवार बनाइनुपर्ने, सरूवा र बढ़ुवालाई व्यवस्थित गर्नुपर्ने र काजमा बस्ने व्यवस्था हटाएर खटाइएको ठाउँमा अनिवार्य जानै पर्ने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले निजामती सेवाको संरचनागत सुधार गर्नुपर्ने, संघीयता बलियो बनाउने गरी कानून बनाउनु पर्ने, निजामती सेवा विधेयकको प्रस्तावनामा नै समानुपातिक समावेशीको सिद्धान्तलाई उल्लेख गर्नुपर्ने बताउनुभयो। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाका 124 जना सांसदहरूले 1,583 वटा संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। सांसदहरूले तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई परिष्कृत गरेर अगाडि बढ़ाउनु पर्ने सुझाव दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको हिजो बसेको बैठकमा समितिका सदस्यहरूले प्रस्तावित विधेयकको मस्यौदा परिष्कृत गर्दै यसलाई चाँडो टुंगोमा पुर्याइनु पर्ने बताउनुभयो। उहाँहरूले विधेयकको मस्यौदा संरचना र दिगोपनाका लागि स्रोत व्यवस्थापन लगायत विषयलाई सम्बोधन गरेर विश्वविद्यालयको अवधारणामा अघि बढ़ाउनु पर्ने र प्रतिष्ठानको विशिष्टीकृत सेवा र प्रतिष्ठामा आँच नपुग्ने गरी उच्च गुणस्तरीय विश्वविद्यालयको रूपमा स्थापित गरिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा पूर्व सचिव माधव पौडेलले तिलगंगा आँखा प्रतिष्ठानको गुणस्तरीयता र प्रतिष्ठालाई कायम गर्ने गरी विश्वविद्यालयको रूपमा विकास गरिनुपर्ने सुझाव दिनुभयो। तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रोहित र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डाक्टर रीता गुरूङले सम्बन्धन पाए प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा लैजाने र विश्वविद्यालयको गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो। ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्ने सम्बन्धमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसँग छलफल गर्नुभएको छ। मन्त्री खड्काले हिजो मन्त्रालयमा प्राधिकरणको नेतृत्वमा रहेर लामो समय कार्य अनुभवमा रहेका पूर्व कार्यकारी निर्देशकसँग सुक्खायाममा भारतबाट विद्युत आयात गर्नुपर्ने कारण र त्यसको समाधानका विषयमा विज्ञहरूको राय लिनुभएको थियो। उहाँले विद्युत चुहावट नियन्त्रण, विद्युत बक्यौता असुली तथा प्राधिकरणको सुधार र सबलीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा पनि सुझाव माग्नु भएको थियो। छलफलमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डाक्टर मुकेश राज काफले, हितेन्द्र साक्य, उत्तर कुमार श्रेष्ठ, रामेश्वर यादव, हरीश चन्द्र शाह लगायतले सरकारले सन् 2035 18,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्नका लागि जलाशययुक्त आयोजना कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। नेपाल विद्युत प्राधिकरणले राजधानी काठमाण्डुका विभिन्न स्थानमा आज बिहान 10:30 बजेदेखि मध्याह 12 बजेसम्म बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना मार्फत बलम्बु सब स्टेशन अन्तर्गत थानकोट फिडर अन्तर्गत पर्ने नैकाप, बलम्बु, चुन्देवी, खहरे, दहचोक लगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणले सो फिडर अन्तर्गत उक्त स्थान लगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ। तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिले बिजुली प्रवाह हुने सूचनामा उल्लेख गरिएको छ। गृहमन्त्री रमेश लेखकले सहकारी ठगीका सबै आरोपितलाई कानूनको दायरामा ल्याइने बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँगको भेटमा गृहमन्त्री लेखकले सहकारी ठग्नेहरू उपर निष्पक्षतापूर्वक छानबिन गरिने तथा दोषीमाथि कार्यवाही हुने बताउनुभयो। देशको कानून अनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने पनि उहाँले बताउनुभयो। फरक प्रसंगमा गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन नहुने र मन्त्री पनि हेरफेर नहुने बताउनु संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मुलुकको संकट समाधानका निम्ति देशका दुई ठूला पार्टीबीच गठबन्धन भएको बताउनु भएको छ। लमजुङको एउटा गाउँपालिकाको प्रशासकीय भवनको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री गुरूङले मुलुकमा अस्थिर सरकार र अस्थिर राजनीतिले देश खोक्रो भइसकेकाले त्यो संकटबाट पार गर्न छुट्टा छुट्टै नीति र पृष्ठभूमि भएका कांग्रेस र एमाले मिलेर सरकार बनेको बताउनुभयो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले अहिलेको सरकारको प्राथमिकता पनि सुशासन भएको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले आज नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ। भारतको नयाँ दिल्लीमा आयोजना हुने सम्मेलनलाई मन्त्री डाक्टर राणाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री डाक्टर राणा युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट हिजो नयाँ दिल्ली पुग्नु भएको हो। मन्त्री डाक्टर राणाको आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बीच हिजो भेटवार्ता भएको छ। भैंसेपाटे स्थित गौतम निवासमा भएको भेटमा उहाँहरूबीच पार्टीको हालै सम्पन्न स्थायी कमिटिको बैठकले गरेको निर्णयका बारेमा छलफल भएको थियो। बैठकले पार्टी एकता राष्ट्रिय अभियानलाई पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने निर्णय गरेको थियो। उक्त भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्ने बारेमा सकारात्मक छलफल भएको नेकपा एकीकृत समाजवादीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कास्की प्रहरीले तस्विर सार्वजनिक गर्नेलाई कार्यवाही गर्ने जनाएको छ। हिजो एक विज्ञप्ति जारी गर्दै कास्की जिल्ला प्रहरी कार्यालयले अनधिकृत रूपमा फोटो सार्वजनिक गर्ने व्यक्तिलाई साइबर कानून तथा अन्य प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोर्ट्स एसोसिएशन कोइमा बीच नेपाली उत्पादनको बजार प्रवर्धन एवं लगानी विस्तार गर्ने विषयक समझदारी पत्रमा हस्ताक्षर भएको छ। हिजो दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोइमा अध्यक्ष उवाङ कुवान किम बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास रहेको छ। सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका एकै परिवारका दुईजनाको मृत्यु भएको छ। वीरेन्द्रनगर चार भैरव स्थानको समावेशी टोलमा कोइला बालेर सुतेका दुईजनाको निसासिएर मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। मृत्यु हुनेमा 30 वर्षीय देवीसरा थापा घर्ती र 6 वर्षीय छोरा रियान घर्ती रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरूद्ध लगाइने ह्युमन पापिलोमा भाइरस एचपीभी खोप ल्याएको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर पवनजङ रायमाझीले 4,60,940 मात्रा खोप आएको बताउनुभयो। ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने जानकारी दिनुभयो। एचपीभी खोप ग्लोबल एलायन्स गाविको सहयोगमा नेपाल आइपुगेको हो। सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ 23 गतेबाट खोप अभियान सञ्चालन गर्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिलाई आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गर्नुभएको छ। वैद्यखानाको हिजो अनुगमन गर्नुहुँदै मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दा समेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालो सूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछुत तथा विभेद अन्त्य गर्ने सम्बन्धी कानून कडाईका साथ लागू गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिमा दलित समुदायको अधिकार तथा विकास र कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धमा भएको छलफलमा मन्त्री गुप्ताले समाजमा छुवाछुतका घटनामा कुनै कमी नदेखिएकाले कानून कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले समाजमा अझै छुवाछुतका घटना हुने गरेकाले यसको अन्त्य गर्नका लागि विधेयक मस्यौदालाई अघि बढ़ाउने कार्यमा मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो। समिति सभापति कमला देवी पन्तले दलितका सवालमा राज्य संवेदनशील बन्नुपर्ने बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले 21 शताब्दी महिलाको शताब्दी भएकाले उनीहरूलाई अगाडि बढ़न कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको हिजो बसेको बैठकमा मन्त्री सुडीले सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता जसरी पनि पूरा गर्ने बताउनुभयो। बैठकमा सांसदहरूले महिला जनजाति दलित तथा मधेसीभित्र पनि पहुँच बाहिर रहेका महिलालाई राज्यले विशेष प्राथमिकता दिएर कार्यक्रम बनाउनु पर्नेमा जोड़ दिनुभयो। सरकारले आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएपछि मोरङको ग्रामीण भेगका महिलाहरूले पछिल्लो समय स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिन थालेका छन्। आमा सुरक्षा तथा स्वास्थ्य बीमा कार्यक्रमका साथै विभिन्न स्थानीय तहहरूले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएसँगै गर्भवती महिलाहरू सुत्केरी गराउन स्वास्थ्य संस्थामा जान थालेपछि मातृ मृत्युदरमा समेत कमी आएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएपछि ग्रामीण भेगका महिलाहरू अहिले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउन थालेका छन्। आमा सुरक्षा तथा स्वास्थ्य बीमा कार्यक्रम साथै विभिन्न स्थानीय तहहरूले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएपछि गर्भवती महिलाहरू सुत्केरी गराउन स्वास्थ्य संस्थामा जान थालेका हुन्। स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएपछि खर्च समेत नलाग्ने भएकाले अहिले प्राय सबै महिलाहरू सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने गरेको मोरङ सुनवर्षी नगरपालिका दुईकी सन्तोषी कार्कीको भनाइ छ।
धेरै नै राम्रो छ, पहिलेको भन्दा थुप्रै सुविधाहरू छ, प्राय घरमा सुत्केरी गराउनु भएको छ, अहिले खालि हस्पिटल फेरि लानुहुन्छ। स्वास्थ्य बिमा गरेपछि कम लाग्छ पैसा, बेड चार्जहरू पनि लाग्दैन नि त, त्यही भनेर अहिले सबैले प्राय लानुहुन्छ। यता घरमा सुडेनीहरू कोही बोलाउनुहुन्न।
उहाँ मात्र होइन, सुई ठाउँकी भीमा खड्काले पनि घरमा सुत्केरी गराउँदा आमा र शिशुको ज्यान जोखिममा हुने गरेको कुरा सबैले बुझेकाले सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने क्रम बढेको सुनाउनु भयो।
सुत्केरी हस्पिटलमै गएर गर्नुपर्छ भन्ने जानकारी पायौं। घरमा हुँदाखेरि आमा र बच्चाको ज्यान जोखिममा हुने हुँदाखेरि हस्पिटलै जानुपर्छ। अहिले लगभग गाउँको अधिकांश मानिसहरू हस्पिटलै जाने गर्नु भएको छ।
नेपाल सरकारले मातृ शिशु स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएपछि सुत्केरी गराउन मात्र नभई गर्भवती महिलाहरू नियमित चेक जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। आमा सुरक्षा कार्यक्रमले घरमा सुत्केरी गराउने प्रचलन हटाएको र सुत्केरीको क्रममा हुने आमा र शिशुको मृत्युदर पूर्ण रूपले न्यून भन्दा न्यून बनाएको रंगेली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र मण्डलको भनाइ छ।
अहिले आएर पहिले जस्तो घरमा सुत्केरी गराउने चलन छैन। यो आमा सुरक्षा कार्यक्रम नेपाल सरकारको अहिलेसम्म हामीलाई लाग्छ सबैभन्दा सफल कार्यक्रम हो र यो कार्यक्रमले घरमा सुत्केरी हुने जुन पहिला हुन्थ्यो र त्यसबाट देखिएका शिशु मृत्यु र मातृ मृत्युको जुन संख्या अत्यधिक थियो नेपालमा, त्यो संख्या चाहिँ अहिले न्यून भन्दा नि न्यूनमा झरिसकेको छ।
यसरी महिलाहरूलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन सहज होस् भन्ने उद्देश्यले स्थानीय तहले दक्ष चिकित्सक र नर्स सहितको सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा ल्याएपछि सामान्य अवस्थामा रहेका महिलाहरूको सुत्केरी स्वास्थ्य संस्थामा हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिछ्याइएका पाइपलाइनको काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ। स्थानीय इन्द्रचोक, जनबहाल, नयाँ सड़क, असन लगायतका स्थानमा जारी पाइपलाइनको कामको हिजो निरीक्षण गर्नुभएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। वन तथा वातावरण मन्त्री ऐनबहादुर साई ठकुरीले वनलाई समृद्धिसँग जोड्न आफ्नो मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित राष्ट्रिय नीति संवादमा मन्त्री साईले वनसँग सम्बन्धित जनसरोकारका विषयमा बाधा बनेका ऐन कानून संशोधन गरी जनतालाई समृद्धिसँग जोड्ने बताउनुभयो। मन्त्री शाहीले देशका 23,000 भन्दा बढ़ी सामुदायिक वन सम्पदाको सदुपयोगबाट स्थानीय समुदायलाई गरीबीबाट उठाउन मद्दत मिलेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाले रूसको तर्फबाट युक्रेन विरूद्ध युद्ध लड्दा कम्तीमा 100 उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी गरेको छ। दक्षिण कोरियाको गुप्तचर निकायले 100 उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै 1,000 भन्दा धेरै घाइते भएको जनाएको छ। दक्षिण कोरियाका सांसद ली सुङ कोनले युद्धमा ज्यान गुमाउनेमा धेरै रूसका उच्च सैन्य अधिकारी पनि रहेका जानकारी गुप्तचर निकायले दिएको बताउनुभयो। युक्रेन विरूद्धको युद्धमा रूसको तर्फबाट 10,000 भन्दा बढ़ी उत्तर कोरियाली सैनिक लड़िरहेका समाचार हालै सार्वजनिक भएको थियो। गत सोमबार अमेरिकी रक्षा मन्त्रालयले पनि रूस युक्रेन युद्धका क्रममा उत्तर कोरियाली सैनिकको मृत्यु भएको पुष्टि गरेको थियो, यद्यपि मन्त्रालयले मृत्यु हुनेको संख्या खुलाएको थिएन। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पर्यटन प्रवर्धनका लागि बर्दियामा बिहिबारदेखि घुम्न जाउँ बर्दिया अभियान शुरू भएको छ। लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा बर्दियाका पर्यटकीय क्षेत्र, स्थानीय कला र संस्कृतिको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घुम्न जाउँ बर्दिया अभियान शुरू गरिएको हो। बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती चढ़ेर बाघका बच्चा, डमरूहरू सहित अन्य जंगली जनावरहरूको सहजै अवलोकन गर्न पाइने भएकाले पर्यटकहरूको बर्दिया रूचिमा पर्ने गरेको छ। घुम्न जाउँ बर्दिया अभियानले बर्दियाको पर्यटन क्षेत्रको थप बजारीकरण हुने ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोर्टर्स एसोसिएशन कोइमा बीच नेपाली उत्पादनको बजार प्रवर्धन एवं लगानी विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। बिहिबार दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोइमाका अध्यक्ष उ वाङ कुआन किम बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। कोइमा दक्षिण कोरियामा औद्योगिक वातावरण प्रवर्धनका लागि स्थापना भएको संस्था हो। कोइमासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियाली बजारमा विस्तार गर्न सहज हुने र यसले नेपाल र कोरिया बीचको व्यापार घाटा कम गर्न सहयोग पनि पुग्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। हाल नेपाल र कोरिया बीचको व्यापार घाटा करिब 7 अर्ब रूपियाँ रहेको छ। नेपाल विस्तारै सुन्तलामा आत्मनिर्भर बन्दै गएको छ। विभिन्न पहाड़ी जिल्लाहरूमा कृषकहरूले सुन्तला खेतीलाई व्यावसायिक रूपमा अगाडि बढ़ाएपछि र तीनै तहका सरकारले पनि यसलाई महत्व दिएपछि अहिले नेपाली सुन्तला स्थानीय बजारहरूमा पर्याप्त मात्रामा बिक्री वितरण भएको देखिन्छ। व्यापारी सुन्तला बगानमै पुगेर खरिद गर्न थालेपछि व्यावसायिक सुन्तला खेतीको थप विस्तार हुँदै गएको र कृषकहरू लाखौं रूपियाँ कमाउन सफल भइरहेको स्याङ्जाको वालिङ 5 पाँडे थोकका हुमनाथ लामी छानेले बताउनुभयो। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 दोसल्लेका कृषक प्रेम पाइजाले यस वर्ष 7 लाख रूपियाँ भन्दा बढ़ीको सुन्तला आफूले बिक्री गरेको र जिल्लाका अन्य धेरै किसानले सुन्तलाबाट राम्रो आमदनी लिइरहेको बताउनुभयो। नेपालको दैलेख गुल्मी स्याङ्जा कास्की म्याग्दी गोर्खा तनहुँ धनकुटा लगायतका प्रायः सबै पहाड़ी जिल्लाहरूमा सुन्तलाको उत्पादन राम्रो हुने गर्दछ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्स नेपाल प्रिमियर लीग एनपीएलको उपाधि नजिक पुगेको छ। बिहिबार भएको क्वालिफायर 2 जनकपुरले कर्णालीलाई 2 विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो। सुदूरपश्चिमले क्वालिफायर 1 जनकपुरलाई 8 विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। यो खेलमा हार बिहोरीसँगै जनकपुरले फाइनलमा भेट्न अर्को अवसर पाएको थियो। उक्त अवसरलाई जनकपुरले सदुपयोग गर्न सफल भए। कर्णालीले पनि इलिमिनेटरमा चितवन राइनोसलाई 21 रनले पराजित गर्दै जनकपुरसँगको भेट पक्का गरेको थियो। यो भेट कर्णालीले सुखद बनाउन सकेन। कर्णालीले दिएको 119 रनको लक्ष्य जनकपुरले अन्तिम 6 बल अगाडि नै 8 विकेट गुमाउँदै पूरा गरेको हो। लिग चरणमा चितवन विरूद्ध 18 बलमै शतक प्रहार गर्दै कीर्तिमान बनाएका न्यूजील्याण्डका ब्याटर जिमी निसनले कर्णाली विरूद्ध 45 रनको आक्रमक ब्याटिङ गर्दै जनकपुरलाई जित नजिक पुर्याएका हुन्। त्यसअघि जनकपुरका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन देखाउन सकेनन्। कर्णालीका विपिनले सर्वाधिक 3 विकेट लिए। सोमपाल कामी, विलिम बस्टोट र जिसान मुखसदले समान 1-1 विकेट लिए। त्यसअघि कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जनकपुरले टस जितेर कर्णालीलाई ब्याटिङको निम्ति दिएको थियो। निधारित विश्वभरमा ब्याटिङ गरेको कर्णालीले 9 विकेट गुमाउँदै 118 रन बनाउन सक्यो। कर्णालीका गुलशन कुमार झाले 25 रन बनाए। यो नै कर्णालीका ब्याटरले बनाएको सर्वाधिक रन हो। उनी बाहेक ओपनर देव खनाल 24, विलियम बस्टियो 14, जिसन मुक्सुद युनिस ठकुरीले समान 12 र च्याक्टिक बाल्टन 11 रन बनाए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न सकेनन्। जनकपुरका ललित नारायण राजवंशी, जिमी निसम र मोहम्मद मोहसिनले समान 2 विकेट लिए। हर्ष ठाकर र शेर मल्लको नाममा समान 1 विकेट रह्यो। नेपाल फिफा वरियतामा यथावत रहेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सन् 2024 अन्तिम वरियता सार्वजनिक गर्दा नेपाल 175 स्थानमा छ। नेपालले अघिल्लो महिना ताजिकिस्तानमा 2 मैत्रीपूर्ण खेल खेलेको थियो। ताजिकिस्तानसँग 4-0 पराजित भएको नेपालले अफगानिस्तानलाई 2-0 हराएको थियो। नेपाल दक्षिण एसियामा नेपाल भन्दा अगाडि भारत 126 र मालदिव 162 स्थानमा छन्। यसै गरी नेपाल भन्दा पछाडि भूटान 182, बंगलादेश 185, पाकिस्तान 198 र श्रीलंका 200 स्थानमा छन्। वरियताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ।
जनकपुर बोल्स र सुदूरपश्चिम रोयल्स बीचको फाइनल खेल भोलि हुँदैछ। खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाण्डु उपत्यका को अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:50 भयो भने सूर्यास्त भरे साँझ 5:14 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निजामती ऐन, प्रहरी समायोजन र विद्यालय शिक्षा विधेयक छिट्टै जारी गर्ने पक्षमा संसद रहेको सभामुख देवराज घिमिरेको भनाई। सहकारी ठगीका सबै आरोपितलाई कानूनको दायरामा ल्याइने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता, सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका दुईजनाको निसासिएर मृत्यु, युक्रेन विरूद्ध रूसका तर्फबाट युद्ध लड्ने क्रममा कम्तीमा 100 उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाको दावी र नेपाल प्रिमियर लीग एनपीएल उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच भोलि फाइनल खेल हुने। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।